या दो चेक पोस्टों के जिम्मे या 20 चेक पोस्ट के जिम्मे ये बात लगाना कि आप लोगों की इन्फिल्ट्रेशन रोक सकें, अगर आप ग्राउंड पर आके देखें तो नामुमकिनात में से है। अगर आप इन वादियों और खाइयों को देखें तो एक नज़र में वाज़े हो जाएगा कि किसी के लिए भी किसी फौजी लायमल के जरिए इस इलाके की अफगानिस्तान से मुंसलिक सरहदों पर नज़र रखना नामुमकिनात में से है। मिलिट्री चेक पोस्ट पर ज़्यादा पहुंच वाली दूरबीनों के इस्तेमाल से भी नकलो हरकत का जायज़ा नहीं लिया जा सकता। मोमन एजेंसी में बिलखसूस ऐसी सैकड़ों गुजरगाहें हैं जिनका मुकामी कबाइल के अलावा किसी को इल्म नहीं है। रास्ते इतने तवील और दुश्वार गुजार हैं कि गश्ती दस्तों के लिए दिनों के बाद भी अपने मुकाम पर वापस पहुंचना मुश्किल है। एक और बड़ा दर्द सर मिलिट्री चेक पोस्ट को सामान रसद पहुंचाने का है। हर जगह फिजाई रस्तों के जरिए जरूरी मकदार में दरकार सामान के पहुंचाने का इंतजाम नहीं किया जा सकता और ना ही ये मुमकिन है कि मुकामी कबाइल से हाथ मिलाए बगैर जमीनी रास्तों से अशियाए जरूरत मिलिट्री पोस्ट तक पहुंचाई जा सके। वैसे भी महदूद नफरी के जरिए किसी भी मुकामी कबीले के हथियार बरदारों को सैकड़ों साल पुराने रस्तों पर चलने से रोकना जान जोखों का काम है। इस इलाके में आए बगैर ये मुतालबा कर देना बहुत आसान है कि दरअंदाजी को मुकम्मल तौर पर खत्म होना चाहिए। हकीकत यह है कि जब तक कबायली तावन नहीं करते कोई ताकत अफगानिस्तान और पाकिस्तान के दरमियान रस्तों पर उनकी आमदोरफ्त नहीं रोक सकती। मोहम्मद एजेंसी गुंजान आबाद एजेंसी है। इसका कुल रकबा 2296 मुरब्बा किलोमीटर है और 1998 की मर्दमशुमारी के मुताबिक यहाँ पर 3,24,000 के लगभग लोग आबाद हैं। आजाद जराए के मुताबिक ये आबादी 6,00,000 से भी ज्यादा है। मोहम्मद एजेंसी तीन हिस्सों में तकसीम की जा सकती है, यानी मोहम्मद बालाई, मोहम्मद जेरी और बेजाई मोहम्मद। यहाँ पर मुख्तलिफ पठान कबाइल आबाद हैं। मोहम्मद बाबा जिनके नाम पर इस एजेंसी का नाम रखा गया है, इनके चार बेटे थे, तरकजई, हलीमजई, खुएजई और बायजई। ये मोहम्मद एजेंसी के अब बड़े बड़े कबाइल हैं। इसके अलावा मोहम्मद कबाइल की कई जेली शाखें हैं जिसमें दोजई, उत्मानजई और कोकोजई हैं। एक और कबीला साफी कबीला है। हालिया दौर के अहम मौरखीन इस कबीले की पहुंच और असर रसूख को बिलखसूस अहमियत देते हैं। ममन और तरकलानियों के इलाकों के दरमियान वादी में बसने वाले साफी एक और तारीखी हवाले से भी मशहूर हैं। इनके बारे में लिखा गया है कि क्योंकि इस इलाके में सबसे आखिर में हल्का इस्लाम में दाखिल हुए, इस वजह से ये लोग खुद को सबसे ज्यादा कट्टर मुसलमान कहलवाने में फख्र महसूस करते हैं। बाज़ मुहक्किकीन के मुताबिक साफी का लफ्ज दर हकीकत एक लकब है जिससे मुराद ये है कि ये लोग इस्लाम से पहले की हर नापाकी से पाक हैं। साफी कबीले की जैली शाखें मैसूद, गुरबुज और कंधारी हैं। चंद एक कबाइल ड्यूरन लाइन के आर पार भी आबाद हैं। ज़ेरी इलाकों में रहने वाले कबाइल अफगानिस्तान के साथ इस इलाके की नस्बत को ज्यादा अहमियत नहीं देते। यकीनन तारीखी हवाले बहुत अहम हैं, कबाइल की अपनी रवायात बहुत अहम है और हमने इस तारीख को बयान ज़रूर करना है, लेकिन बयान करते हुए हमें हकीकत से मुंह नहीं मोड़ना और ये हकीकत नहीं होगी अगर हम ये कहना शुरू कर दें कि ये तमाम तर मसाइल सिर्फ तारीख के तनाजुर में ही समझे जा सकते हैं। मौजूदा हालात ने अपने मसाइल पैदा किए हैं। मोहम्मद एजेंसी के अंदर कौन कौन से ग्रुप्स मौजूद हैं, जहादी तंजीमों की कैफियत क्या है, उनके आपस में ताल्लुकात क्या हैं, आपने यहाँ पर जहादी तंजीमों के दरमियान लड़ाई झगड़े की खबरें सुनी होंगी, तरीके तालिबान पाकिस्तान और शाह ग्रुप का नाम आपने बार बार सुना होगा। ज़रा तफसील से हम जानना चाहेंगे कि इस वक्त इन ग्रुप्स की एक्टिविटीज़ क्या हैं और मोहम्मद एजेंसी के अंदर जो ग्रुप्स मौजूद हैं उनके पास कितनी ताकत है और वो रीच कहाँ कहाँ पर कर सकते हैं। मोहम्मद एजेंसी में तकरीबन 7 जहादी तंजीमें सरगर्म अमल रही हैं। इनमें से एक हिजब इस्लामी है जिसकी मरकजी क्यादत गुलबदीन हिकमतियार के पास थी। मुकामी सतह पर शेर खान इसकी क्यादत कर रहे हैं। दूसरा ग्रुप तोरा बोरा ग्रुप के नाम से मशहूर था। جس کی مرکزی قیادت مولوی خالف کر رہے تھے، اور مقامی طور پر حمزہ نامی شخص جو کہ افغانی تھا اس کا قائد تھا۔ حمزہ آج کل افغانستان میں روپوش ہے۔ ایک اور گروپ حزب المجاہدین کے نام سے سرگرم تھا، اس کے بھی کچھ لوگ کچھ حد تک یہاں پر سرگرمیوں میں مصروف تھے۔ البدر مجاہدین کے نام سے بھی ایک جہادی تنظیم سرگرم رہی ہے، یہ بہت کم تعداد پر مشتمل تنظیم ہے۔ اس کی مقامی قیادت کے بارے میں بھی کوئی خاص معلومات نہیں ہے۔ حرکت المجاہدین کے نام کی ایک تنظیم جس کے ارکان کی تعداد کافی زیادہ ہے یہاں پر کافی متحرک رہی ہے۔ اس کے مقامی کمانڈر کا نام محمد نبی ہے۔ لشکر طیبہ بھی محمد ایجنسی میں جہادی سرگرمیوں میں حصہ لیتی ہے۔ یہ تنظیم محمد ایجنسی میں شاہ گروپ کے نام سے جانی جاتی ہے۔ اس کی قیادت شاہ صاحب، جن کا نام مسلم خان المعروف شاہ خالد تھا، ان کے پاس تھی۔ شاہ صاحب کچھ دن پہلے بیت اللہ مسعود گروپ کے ساتھ جھڑپ میں اپنے نائب امیر قاضی عبید اللہ کے ساتھ ہلاک ہو گئے۔ کچھ عرصہ پہلے تک مومند ایجنسی میں سب سے زیادہ مؤثر مقامی طالبان تھے، ان کی تنظیم بھی فعال تھی اور ان کے پاس کافی ہتھیار بھی تھے۔ موجودہ آپریشن نے اس تنظیم کی کمر بھی توڑ دی ہے۔ اس کے مقامی امیر کمانڈر عمر خالد ہیں، جن کا اصل نام عبد الولی ہے۔ کمانڈر عمر خالد کا تعلق مومند ایجنسی کے قبیلے صافی کی ذیلی شاخ کندھاری سے ہے۔ باقی تنظیم قیادت کے فقدان یا دیگر وجوہات کی بنا پر اس طرح سرگرم عمل دکھائی نہیں دیتی جس طرح آج سے کچھ عرصہ پہلے تھی۔ اب بڑا مسئلہ آپ کے سامنے یہ بھی ہوگا کہ ان علاقوں کو سٹیبلائز کس طریقے سے کیا جائے۔ ایڈمنسٹریٹولی مومند ایجنسی کا سٹرکچر دوسری ایجنسی سے مختلف نہیں ہے، اگرچہ 1951 کے اندر یہ ایجنسی بنی، لیکن بعض جگہوں پر ہمیں لگتا شاید یہ ہے کہ انتظامیہ کی طرف سے کوتاہی ضرور ہوئی۔ شب قدر کے جو 25 گاؤں ہیں جو ابھی بھی متنازع گردانے جاتے ہیں، ان کا فیصلہ بہت عرصہ پہلے ہو جانا چاہیے تھا، وہ نہیں ہوا۔ شب قدر کا علاقہ وہ علاقہ ہے جہاں پر باقاعدہ پاکستان کو جوائن کرنے کا مومند قبائل کی طرف سے اعلان کیا گیا تھا، اور جب جواہر لال نہرو نے یہاں پر آ کر ہندوستان کی طرف ان قبائل کو مائل کرنے کی کوشش کی تھی تو قبائل نے شب قدر کے علاقے کے اندر ہی پوسٹرز ڈسٹریبیوٹ کیے تھے۔ ان علاقوں کو ہم نے انٹیگریٹ کیوں نہیں کیا، یہ ایک بہت بڑا سوال ہے جس کا جواب ہمیں لینا ہے۔ اس کے علاوہ ہم نے یہ بھی دیکھنا ہے کہ اس علاقے کا پوٹینشیل کتنا ہے جس کو ہم ان علاقے کے لوگوں کے لیے استعمال کر سکتے ہیں۔ یعنی یہ حیران کن بات ہے کہ اس علاقے کے دونوں اطراف دو دریا بہتے ہیں، سوات اور کابل ریور، لیکن یہاں پر زمین جو ہے زیادہ تر بنجر ہے، اور یہاں پر زراعت کے لیے جو ایریا اویلیبل ہے ویسا ہی کم ہے، لیکن اس کے اوپر صحیح طریقے سے کلٹیویشن نہیں ہو رہی۔ معدنیات سے یہ علاقہ مالا مال ہے۔ آپ کو اگر ہم اس علاقے کی ایک جھلک دکھائیں معدنیات کی، تو ماربل انڈسٹری کس طریقے سے یہاں سے مستفید ہو سکتی ہے، کام آلریڈی ہو رہا ہے، وہ اس وقت آپ کے سامنے ہے۔ مومند ایجنسی میں جگہ جگہ سنگلاخ پہاڑوں کے پہلوؤں کو پھاڑ کر سفید پتھر نکالا جا رہا ہے۔ پچھلے چند سالوں میں اس صنعت نے کافی ترقی کی ہے، مگر ابھی بھی اس میں کام کرنے والے مقامی مزدور بڑھتے ہوئے منافعوں سے زیادہ مستفید ہوئے نظر نہیں آتے۔ لیکن اس کے باوجود پتھر نکالنے، توڑنے، ٹرکوں پر چڑھانے اور صوبہ سرحد، اسلام آباد اور کراچی میں موجود فیکٹریوں تک پہنچانے کا تقریباً تمام نظام اس علاقے کے لوگوں کے لیے رزق کمانے کا ایک اہم ذریعہ بن چکا ہے۔ بعض جگہوں پر گاؤں کے گاؤں اس روزگار سے منسلک ہیں، مگر چونکہ یہ پہاڑ یہاں پر موجود طاقتور قبائل کی زمینوں کی حد میں آتے ہیں، اس وجہ سے دوسرے علاقوں کے لوگ یہاں پر نہ تو کام کر سکتے ہیں اور نہ ہی اس صنعت کو منظم خطوط پر استوار کرنے کے لیے باہر سے کوئی حصہ ڈال سکتا ہے۔ پہاڑوں کو توڑنے کے لیے بارود استعمال ہوتا ہے، اس کی خصوصی مہارت بھی مقامی لوگوں کے پاس ہے۔ پتھروں کی کٹائی اور صفائی ستھرائی کے لیے مقامی طور پر انتظام کیا جا سکتا ہے، مگر اس علاقے کے حالات کے پیش نظر کوئی بھی یہ خطرہ مول لینے کو تیار نہیں ہے۔ اس وقت سکرین پر جو آپ مناظر دیکھ رہے ہیں ان کے پیچھے طالبان کی باقاعدہ اجازت شامل ہے۔ ان علاقوں میں طالبان صرف چوکیوں پر ہی نظر نہیں آتے، بلکہ قدرتی وسائل کے استعمال میں بھی پیش پیش ہیں۔ اس کے علاوہ بھی مومنٹ ایجنسی کے بہت سارے مسائل ہیں. ترقیاتی اگر آپ انڈیکیٹرز لیں تو مومنٹ ایجنسی بہت پیچھے ہے, باوجود اس کے یہاں کے لوگ بہت انٹرپرائزنگ ہیں, ان کے پاس ٹیلنٹ بھی بہت زیادہ ہے. اس علاقے کے سخت کلائمیٹ اور ہارڈ شپ کی وجہ سے لوگ یہاں سے اکثر چھوڑ کے جگہیں نیچے چلے جاتے ہیں. چرسدہ میں موجود ہیں, بہت بڑی تعداد میں موجود ہیں, پشاور کے اندر موجود ہیں, ملک بھر کے اندر پھیلے ہوئے ہیں, ملک سے باہر بھی موجود ہیں, لیکن علاقے